अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगर क्षेत्रमा पछिल्लो चरण भइरहेका विकास निर्माणका काम, जनताका अपेक्षा र जनताका अपेक्षालाई सम्बन्धित निकायले कसरी सम्बोधन गरिरहेका छन् भन्ने विषय हामी उठान गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड नगरपालिकामा अथवा बिर्तामोड नगर क्षेत्रका व्यक्तित्वहरूसँगको कुराकानी लिएर उपस्थित भएको छु। विशेषतः यतिखेर चर्चाको विषय छ र जनताले अपेक्षा गरेको एउटा ठुलो विषय भनेको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको जुन समस्या छ त्यसको समाधान, राष्ट्रिय भूमि आयोग गठन भएको छ र भूमि आयोगले ती कामहरू कसरी अगाडि बढाउँछ र जनताले प्राप्त गर्ने भूमिको सम्बन्धमा कस्ता कस्ता निर्णयहरू भइरहेका छन् भन्ने विषय पनि हामीले उठान गर्ने प्रयास गर्नेछौँ। आज हामीले अहिले राष्ट्रिय भूमि आयोग गठन भइसकेको छ, नयाँ सरकार गठन भए पश्चात, र भूमि आयोग अन्तर्गतका जिल्ला जिल्लामा कमिटीहरू पनि गठन गरिएको छ र यतिखेर झापाको बिर्तामोड स्थित लक्ष्मीप्रसाद आचार्य पनि राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्यको रूपमा नियुक्त भइसक्नु भएको छ। उहाँ नियुक्त भइसकेपछि भूमि आयोगका निर्णयहरू कस्ता कस्ता भएका छन्, उहाँहरूको अहिले उहाँहरूले के गर्दै हुनुहुन्छ भन्ने विषय पनि अहिले चासोको विषय छ र उहाँहरू आइसकेपछि अब जनताले साँच्चीकै भूमिहीन दलित सुकुम्बासीहरूले जुन जग्गा प्राप्ति गर्नुपर्ने अधिकार छ त्यो जग्गा प्राप्ति सम्भव छ त, अहिले उहाँहरू कसरी काम गर्दै हुनुहुन्छ भन्ने विषय आज हामीले उठान गर्ने प्रयास गरेका छौँ। यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य लक्ष्मी आचार्य, उहाँलाई स्वागत गरौँ। लक्ष्मी सर, यहाँलाई स्वागत छ रेडियो भिजनमा।
धन्यवाद पुष्प भाइ।
अहिले राष्ट्रिय भूमि आयोगले जिल्ला जिल्लामा कमिटीहरू गठन गरेको छ, सदस्यहरू नियुक्त गरिसकेको अवस्था छ। यतिखेर राष्ट्रिय भूमि आयोगले झापामा चाहिँ पछिल्लो चरण के गर्दैछ? तपाईँ आइसकेपछि मिटिङहरू भयो होलान्, छलफलहरू भयो होलान्, अब कसरी अगाडि बढ्ने र के काम गर्दै हुनुहुन्छ?
धन्यवाद पुष्प भाइ। वास्तवमा नेपाल सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ र यसै अन्तर्गत चाहिँ नेपालका 77 जिल्ला अन्तर्गत झापा जिल्लामा पनि यो समितिले पूर्णता पाइसकेको छ। त्यसमा मलाई चाहिँ मन्त्री स्तरीय निर्णयबाट 2082 साल वैशाख 2 गतेको निर्णयले मलाई झापामा विज्ञ सदस्यको रूपमा मनोनयन गरेको छ र अहिले आएर हामीले 15 पालिकामा पहिलो चरणको सम्झौता सम्पन्न गरिसकेका छौँ। त्यसदेखि दोस्रो यो आयोगको काम, कर्तव्य, अधिकार र स्थानीय पालिकासँग गर्नुपर्ने समन्वयको बारेमा हामीले दोस्रो चरणमा अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न गर्ने क्रममा छौँ। करिब करिब हामीले आधाभन्दा धेरै पालिकाहरूसँग अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न गरेका छौँ।
हजुर।
र यसको अतिरिक्त हामीले मुख्य यो आयोगलाई 3 कुरामा चाहिँ विशेषाधिकार दिएको छ, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास। र यो 2 प्रकृतिको, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई चाहिँ निश्चित मापदण्ड भनेको बजार एरियामा यति र कृषिमा यति निशुल्क जग्गा उपलब्ध गराउने अधिकार छ भने अव्यवस्थित बसोबासीहरूलाई चाहिँ मालपोतले तोकेको जुन सम्बन्धित पालिकाको, सम्बन्धित वडाको, सम्बन्धित स्थानको जुन न्यूनतम मूल्याङ्कन छ त्यसमा चाहिँ न्यूनतम शुल्क भनेको रजिस्ट्रेसन दस्तुर मात्र लिएर चाहिँ उहाँहरूलाई, अव्यवस्थितहरूलाई चाहिँ निश्चित मापदण्डको रूपमा चाहिँ यो वितरण गर्ने कार्यक्रम छ। यो अन्तर्गत चाहिँ अर्को एउटा हामीलाई चुनौतीको रूपमा के छ भने विगत धेरै वर्षदेखि कहिले सुकुम्बासी समस्या समाधान आयोग, कहिले राष्ट्रिय भूमि आयोग लगायत विभिन्न आयोगहरूले गरेका अधुरा अपुरा कामहरू छन् त्यो पनि फाइलहरू चाहिँ थन्किएर बसेको अवस्था छ। तिनीहरूलाई पनि हामीले चाहिँ अधुरा अपुरालाई प्रक्रिया कहाँसम्म पुगेको हो र आउने दिनमा ती प्रक्रियाहरूलाई सहजीकरण गर्नको लागि चाहिँ हामीले अघि बढाउँदैछौँ भने सङ्घीय मतलब राष्ट्रिय भूमि आयोगबाट अहिले हामीलाई 33 सर्वेक्षक र अमिनहरू प्राप्त भएको छ झापा जिल्लालाई र म यहाँलाई जानकारी गराउँ ती 33 सर्वेक्षक र अमिनहरूलाई हामीले 15 पालिकामा कार्यालय स्थापना गरेर उहाँहरूलाई चाहिँ सम्बन्धित पालिकामा काहीँ 2 काहीँ 3 कामको प्रकृति हेरी अहिले हामीले चाहिँ उहाँहरूलाई हरेक पालिकामा चाहिँ हाम्रो कार्यालय स्थापना भइसकेको छ र यसै अन्तर्गत हामी पहिलो चरणमा पालिकासँग सम्झौता गरेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने दौरानमा छौँ र छिटै नै हामी अधुरा अपुराको काम पनि सञ्चालन गर्ने तयारीमा छौँ।
जस्तै अहिले सदनमा चाहिँ राष्ट्रिय भूमि आयोगको विषयमा विधेयक प्रस्तुत हुनै सकेन, होइन, विधेयक चाहिँ पेस हुनै नसकेको अवस्थामा तपाईँहरूको कानुन चाहिँ ले नै पूर्णता नपाउँदा तपाईँहरूले काम चाहिँ कसरी अगाडि बढाउनुहुन्छ?
धन्यवाद। यसमा पनि अलिकति थोरै प्रश्न पार्न चाहन्छु। नेपाल सरकारले तपाईँको विभिन्न सहकारी शिक्षा लगायत विभिन्न आयोग के अरे अध्यादेश जस्तै भूमि अध्यादेश पनि पेस गरेको छु र यो चाहिँ अहिले पूर्णता नपाएको अवस्था छ। यसमा 2081 चैत्र 23 एउटा चाहिँ भूमि सम्बन्धी ऐनको 20 संशोधन मन्त्री परिषदबाट पारित भएको छ। यसमा चाहिँ पहिलाका मोटामोटी धेरै कुराहरू त्यसमा समावेश छन् भने एउटा मुख्य कुरा संशोधन भएको छ, त्यो जो चाहिँ जनतासँग अथवा भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रत्यक्ष सरोकार राख्छ। योभन्दा अगाडि न्यूनतम मूल्याङ्कन गर्ने क्रममा चाहिँ विभिन्न मापदण्ड तयार गरेर 30-40% 50% चाहिँ न्यूनतम मूल्याङ्कन लिएको र त्यो अत्याधिक भार परेको थियो र यो 20 संशोधनले चाहिँ तपाईँको 1700 वर्गमिटर भनेको करिब 5 जग्गाको अव्यवस्थित बसोबासीलाई प्रदान गर्दाखेरि 5% मात्रै र त्योभन्दा माथि 1700 वर्गमिटर भनेर अधिकतम भनेको चाहिँ 1 बिघा 9 कट्ठा 10 धुर सम्म जग्गालाई चाहिँ 10% र सहरी क्षेत्रमा जो बसोबास गरेका छन् सहर भनेर नगरपालिका जुन घोषणा गरेको छ त्यसमा चाहिँ 7.8 धुर भनेको 130 वर्गमिटरसम्मलाई चाहिँ 10% यसरी चाहिँ राजस्व अलिकति कम गराएको छ। यसले चाहिँ अहिले तत्कालका लागि चाहिँ जग्गा प्राप्ति गर्ने जो अव्यवस्थित बसोबासी र सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ ठुलो राहतको अपेक्षा भएको छ। तर अपेक्षाकृत जुन तपाईँले भन्नुभयो जस्तो भूमि अध्यादेश पास नहुँदा चाहिँ विगतमा देखिएका खोला नाला पैनी नदी उकास हाटघाट बजार बाटो यिनीहरूमा चाहिँ बसोबासी गरेहरूको समस्या चाहिँ तत्काल यो अध्यादेशले सम्बोधन गर्न नसकेको कारणले
म तपाईँलाई
समस्या दिउँदैछ।
यही विषयमा कुरा उठाउने प्रयास गरिरहेको थिएँ। जस्तै अहिले विशेष गरेर अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबासीहरू जस्तै खुजनाबारीतिर धेरै हुनुहुन्छ, शिवशताक्षी नगरपालिकामा पनि वर्षौँदेखि हजारौँको संख्यामा अव्यवस्थित बसोबासीहरू हुनुहुन्छ। उहाँहरूले चर्चेको जमिन चाहिँ अहिले जङ्गलको एरिया नदीले नदीको एरिया लगायत भनेर अहिले विवादमा आएको छ। अब के यो अध्यादेश संसदमा चाहिँ पारित भएन अथवा कानुन निर्माण भएन भने उहाँहरूले चाहिँ धनीपूर्जा पाउने तत्काल कुनै पनि सम्भावना छ त?
यसमा दुईटा आधार छ। एउटा पूर्ण रूपमा जो चाहिँ भूमिहीन अथवा दलित अथवा अव्यवस्थितहरू चाहिँ विगतमा 21 पछाडि देखिएको नक्सामा नदी उकास सार्वजनिक पैनी बाटो वन भनेर बस्नु भएको छ, त्यसले प्रष्ट रूपमा उहाँहरूलाई दिने भन्ने अधिकार चाहिँ दिएको छैन। तथापि यो 20 संशोधनले चाहिँ एउटा के कुरो अलिकति खुकुलो बनाइदिएको छ भने पालिका स्तरमा एउटा सहजीकरण समिति, वडा स्तरमा सहजीकरण समिति र पालिका स्तरमा सहजीकरण समिति बन्नेछ र त्यो उहाँहरूले चाहिँ 2068 अगाडिदेखि चाहिँ 10 बसोबास गरेका छन् र अहिले चाहिँ वर्तमान अवस्थामा त्यहाँ चाहिँ त्यो सार्वजनिक जग्गा होइन भनेर पालिकाले एउटा चाहिँ पालिका स्तरमा निर्णय आउँछ भने त्यसको लागि चाहिँ पुनर्विचार गर्ने भन्ने मात्रै बोलेको छ। तर जुन अध्यादेशले प्रष्ट खाका ल्याएको छ त्यो अनुसार नहुँदा चाहिँ विगतमा देखिएका सार्वजनिक जुन पैनी छन् ती पैनीमा बसोबास गरेका मान्छे छन्, नदी उकासमा बसोबास गरेका मान्छे छन्, तिनीहरूको हकमा चाहिँ प्रष्ट रूपमा अहिलेको यो 20 संशोधनले पनि यकिन गर्न सकेको छैन र हामीले पनि आशा गरेका छौँ यो अध्यादेश भूमि सम्बन्धी अध्यादेश जुन संसदमा पेस भएको छ जो पास भएको छैन यो नआएसम्म हामीले सोचे जस्तो चाहिँ समस्या समाधान गर्न निकै चुनौतीपूर्ण छ।
अब यो वर्षौँदेखि जब स्थानीय तह कार्यान्वयनमा आयो त्यहाँदेखि लगत सङ्कलनको कार्यहरू विभिन्न पालिकाहरूले गर्दै आएका छन्। अहिले तपाईँहरूले चाहिँ यो लगत सङ्कलनलाई कसरी हेर्नु भएको छ र कति भूमिहीन छन्, कति अव्यवस्थित छन्, कति चाहिँ भूमिहीन चाहिँ सुकुम्बासीहरू छन्, उहाँहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने तपाईँहरूले खाका त निकाल्नु भएको होला, झापाको टेन्टेटिभ डाटा के पाउनु भएको छ?
यस्तो छ, यसमा के छ भने यो आयोगले, यो भूमि समस्या समाधान आयोग जो अहिलेको अवस्थामा कार्यरत छ, यसले विगतमा गरेका आयोगको कामको जिम्मेवारी वहन गरेको छ। भनेको हामीले त्यो आयोगले गरेका कामहरूको स्वामित्व ग्रहण गरेका छौँ र विगतमा जुन चाहिँ निस्सा प्रदान गरिएको छ, उहाँहरूको फाइल अपडेट छ भने हामी त्यसलाई चाहिँ कुन स्टेपमा रोकिएको त्यसलाई अगाडि बढाउँछौँ। र दोस्रो कुरा के छ भने काहीँ कतै 15 पालिकामा काहीँ कतै कोही छुटेको छ भने हामीले 35 सूचना चाहिँ निकाल्नको लागि पालिकालाई पत्रचार गरेका छौँ। पालिकाले चाहिँ यो केन्द्रको भूमि समस्या समाधान आयोग मार्फत लेखी पठाउनु पर्नेछ र हामी चाहिँ राष्ट्रिय पत्रिकामा 35 सूचना जारी गर्नेछौँ। र त्यसरी इन्ट्री भएका कुराहरू, यसलाई चाहिँ नेल्सिस भन्छ, भनेको कम्प्युटरमा इन्ट्री भइसकेपछि तपाईँको इन्ट्री भयो भन्ने एउटा निस्सा प्रदान गरिन्छ। जो विगतमा निस्सा प्रदान भएका थिए तिनीहरूलाई चाहिँ यथावतै त्यही स्टेपबाट सुरु गरेर लिएर जाने, र जसले निस्सा पाउनु भएको छैन वा अथवा उहाँ आजसम्म चाहिँ उहाँले फर्म नै भरेको छैन भने पनि अन्तिम पटकको लागि एकचोटि 35 सूचना चाहिँ प्रत्येक पालिकाले चाहिँ आवश्यकताको आधारमा केन्द्रमा चाहिँ लेखेर पठाउनु पर्नेछ। र त्यो अवस्था चाहिँ अहिले हामीले पत्रचार गरिसकेका छौँ। त्यसैले अघि जहाँसम्म सङ्ख्याको कुरा भन्नुभयो, अहिले चाहिँ तपाईँको झापा जिल्लामा मोटामोटी 55,000 माथि फाइलहरू चाहिँ कसैको चाहिँ प्रक्रिया नमिलेर के नमिलेर फर्म भरेर कारवाहीको चरणमा रहेका छन्।
अब लक्ष्मी सर, जस्तै यो पटक पटक आयोगहरू सरकार चाहिँ बदले पछाडि, एउटा सरकार चाहिँ चेन्ज हुने बित्तिकै चाहिँ आयोगहरू पनि स्वतः चेन्ज हुने, र एउटा आयोगले गरेको चाहिँ कामहरू अर्को आउने आयोगले फेरि अपनत्व ग्रहण नगर्ने खालको प्रवृत्ति वर्षौँदेखि छ। अब यो अगाडिको तपाईँहरूभन्दा अगाडिको सदस्यहरूले ल्याएका कामहरू, ती सदस्यहरूले स्वीकृत गरेका फाइलहरू चाहिँ अहिले तपाईँहरूले कन्टिन्यू गर्दै हुनुहुन्छ कि फेरि फारम भराउन? जनताहरूले त एकदमै, कतिचोटि हामीले फारम भर्नु, कतिचोटि राजस्व बुझाउनु भनेर एकदमै जनताहरू निराश भएको हामीले पाएका छौँ। अब यस विषयमा चाहिँ के हुन्छ सर?
अहिले मैले अघि नै भनिसकेँ, हाम्रो प्रश्न हामीलाई दिएको कार्यदेशमा के छ भने विगत भनेको योभन्दा अगाडि राष्ट्रिय भूमि आयोग भन्ने त्यसको नामकरण थियो, अहिले भूमि समस्या समाधान आयोग छ, नाम मात्रै आयोगको फेरिएको छ। तर त्यो आयोगले गरेको स्वामित्व, गरेका कार्यहरूको स्वामित्व यो आयोगले ग्रहण गर्नेछ मैले भनिसकेँ, होइन? र अब जसले निस्सा पाउनु भएको छ, जसले तपाईँको प्रक्रिया छ, फर्म भरिसकेको छ, जसको डाटा इन्ट्री छ, उहाँहरूले फेरि केही गर्नु परेन, त्यो प्रक्रियाबाट नापजाँच बाँकी छ कि, मोड श्रेष्ठता कायम बाँकी छ कि, त्यसलाई कन्टिन्यू गर्ने हो, त्यसलाई चाहिँ फेरि चाहिँ गर्ने हो। तर जुन इन्ट्री नै भएको छैन, तपाईँले भरेको थियो त्यो फाइल कहाँ पुग्यो के पुग्यो, उहाँको कुनै दोषी प्रमाण केही छैन भने उहाँहरूको लागि मात्रै, त्यो भरेर निस्सा पाउनेहरूको लागि होइन, जसले भर्नु भएको छैन अथवा कुनै कारणले छुट्नु भयो भने मात्रै अन्तिम पटकको लागि निकालेको। र म के प्रश्न गरौँ भने योभन्दा अगाडि चाहिँ निस्सा पाइसकेकाहरूको लागि, इन्ट्री भइसकेकाहरूको लागि चाहिँ हामीले चाहिँ फेरि फर्म भराइरहनु पर्दैन भन्ने जानकारी गराए।
अब लक्ष्मी सर, जस्तै अहिले दुईटा कुराहरू, जस्तै जल जमिनको एरिया बाहेकका अरू चाहिँ जमिनहरूमा बसोबास गर्ने अव्यवस्थित बसोबासी र भूमिहीनहरूलाई चाहिँ अहिले तपाईँहरूले पूर्जा वितरण गर्नलाई कुनै बाधा छैन भन्ने चाहिँ प्रश्न बुझ्दा हुन्छ अब जनताले?
अब त्यो जुन अहिले पनि तपाईँको विगतमा जुन वन क्षेत्र छ, नदी उकास क्षेत्र छ र सार्वजनिक जग्गा छ, सार्वजनिक जग्गामा पनि धेरै ठाउँमा बसोबासी गरेको पाइन्छ, त्यो सार्वजनिक जग्गालाई चाहिँ सिधै चाहिँ वितरण गर्ने भन्ने अहिले नियम छैन, होइन? तर अव्यवस्थित बसोबासीहरूलाई जुन एउटा कन्फ्युज थियो पहिला चाहिँ तपाईँको उहाँहरूलाई जग्गा उपलब्ध गराउने भन्ने, अनि झन्नै साबीको के अरे चलन चल्तीको मूल्य लिने भन्ने एउटा परम्परा थियो, त्यो
धेरै लिने भन्ने थियो,
धेरै लिने भन्ने कुरा थियो, त्यो राजस्वलाई चाहिँ जुन न्यूनतम मूल्याङ्कन मालपोतले तोकेर एउटा जुन हरेक आर्थिक वर्षमा एउटा किताब निकाल्छ, त्यसको तपाईँको 5%, 5 कठासम्मलाई 5%, 5 कठादेखि माथि भनेको 10%, त्यति लिने चाहिँ गरेकोले यसले चाहिँ ठुलो एउटा राहतको अवस्था चाहिँ ल्याएको छ। तर हामीले तपाईँ हामीले सोचे जस्तो यो आयोगले सम्पूर्ण जो मान्छे जहाँ बसेको छ त्यसलाई ड्याङ ड्याङ धनी पूजा दिने भन्ने त्यो होइन, किनभने सार्वजनिक जग्गाको बारेमा र नदी उकास पैनी जो विगतमा बसेका छन् त्यसका बारेमा थोरै संशोधन भएको छ। त्यो भनेको के हो भन्दाखेरि एउटा सहजीकरण समिति तपाईँलाई म जानकारी गराउँ, वडामा र नगरमा सहजीकरण समिति छ, त्यसमा को हुन्छन् भन्दाखेरि पालिका अध्यक्ष मेयर वा पालिका अध्यक्ष संयोजक उपमेयर सहसंयोजक अनि कार्यपालिका सदस्यहरू राष्ट्रिय मान्यता प्राप्त दलबाट एक एकजना प्रतिनिधि अनि भूमिहीन दलित महिलाबाट चाहिँ सदस्यहरू राखेर त्यसको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुन्छ। उहाँहरूले निर्णय गरेर 68 सालभन्दा अगाडिदेखि उहाँहरू कन्टिन्यू बसेको छ भने त्यस्तो जग्गामा चाहिँ त्यस्तो क्षेत्रमा चाहिँ सार्वजनिक भए तापनि उहाँहरूले चाहिँ कुनै असर नगरी बस्नुभएको छ भनेर उहाँले प्रमाणीकरण गर्नुहुन्छ भने आयोगले पुनर्विचार गर्न सक्छ भन्ने कुरा चाहिँ हामीले अध्याधिकार दिएको छ अहिले।
अब एउटा समस्या चाहिँ देखिन्छ, जस्तै बिरतामोड नगरपालिकामा सार्वजनिक जमिन खासै धेरै छैन, यहाँ भूमिहीनहरू अथवा भूमिहीन दलितहरू थुप्रै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अब यस्तो सहरी केन्द्रित अथवा बिरतामोड नगरपालिकाकै कुरा गर्नु भने उहाँहरूलाई व्यवस्थित चाहिँ कसरी गरिन्छ, जमिन चाहिँ कसरी उहाँहरूलाई उपलब्ध गराइन्छ, कहाँबाट खोजेर ल्याइन्छ जमिन?
होइन, अहिले अहिले यस्तो हो, अहिले के भने बजार एरियामा जो बसेको छ ऐलानी प्रति जग्गामा जो बस्नु भएको छ उहाँहरूलाई चाहिँ तपाईँको उहाँहरूले पाउने भनेको जति ओगटे पनि प्योर बजार सहरी क्षेत्रमा उहाँले पाउने भनेको 130 वर्गमिटर मात्रै हो। 130 वर्गमिटर भनेको करिब करिब 7-8 दूर हुन्छ, भनेको 7.5 दूर जति हुन्छ होइन? र उहाँदेखि त्योदेखि बाहेक चाहिँ उहाँले तपाईँको त्याग गर्नुपर्ने हुन्छ, इनकेस त्याग गर्नु भएन भने उहाँले त्यो पनि पाउनुहुन्न। एउटा आधार भनेको चाहिँ त्यो होइन? तर उहाँ फेरि म अव्यवस्थित बसोबासी हुँ भन्ने शीर्षकमा पैसा तिरेर जानुहुन्छ भने उहाँलाई चाहिँ तपाईँको 1700 वर्गमिटरसम्म उपलब्ध गराउन सकिने प्रावधान छ अहिलेको हकमा।
हजुर,
र बिरतामोड नगरपालिकाको जहाँसम्म कुरा छ, अब यहाँ एउटा सतानुपैनीको धेरै वर्ष अगाडिदेखि मुद्दा चलेर जुन बिरतामोड क्षेत्रको बिचबाट बगेको छ त्यसमा केही नम्बरी भइसकेर केही चाहिँ तपाईँको नम्बरी नभएको अवस्था छ, सामान्य सर्वोच्च अदालतमा भइसकेको कुरालाई यो आयोगले अहिले प्रवेश गर्दैन होइन, एउटा समस्या त्यो। दोस्रो कुरा यहाँ बिरतामोडको कुरा भन्नुहुन्छ भने हामीले अलिकति खोला उकास क्षेत्रमा भनेको खोलाको अदुवा खोलाको साइडमा बसेको छ र खोला उकास क्षेत्रमा पनि खोलाले आफ्नो जमिनको बारेमा अहिले आयोगले तत्काल निर्णय गरेर दिने अवस्था छैन।
हजुर,
र जहाँसम्म तपाईँको 10 नम्बर वार्ड र अन्य वार्डहरूमा समस्या छन् ती समस्याहरू चाहिँ समाधान हुने प्रकृतिका देखेको छु मैले, किनभने उहाँहरू चाहिँ अहिले अनि प्रति जग्गामा बस्नु भएको छ भने त्यसलाई चाहिँ आएको कार्यविधि अनुसार हामीहरू चाहिँ उहाँहरूलाई प्रदान गर्न सकिन्छ। जहाँसम्म तपाईँको जग्गा खोजेर चाहिँ बसाउने भन्ने कुरा छ, जग्गा खोजेर त्यो प्रकृतिको एउटा चाहिँ सरकारले अहिले के पनि ल्याएको छ भने एउटा एकीकृत बस्तीको नमुना बस्ती भनेर पनि ल्याएको छ होइन, एकीकृत बस्तीका लागि चाहिँ तपाईँको माथि मन्त्री परिषदको निर्णयले नै जग्गा उपलब्ध गरायो भने त्यस्ता भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई चाहिँ एकीकृत बस्तीको रूपमा उहाँहरूलाई निश्चित मापदण्डका आधारमा आवास बनाउने भन्ने एउटा प्रावधान छ। अब बिरतामोडमा चाहिँ जहाँसम्म त्यही त्यो प्रक्रियाको चाहिँ खोजी गर्नुपर्छ जस्तो लाग्छ मलाई।
अब नि लक्ष्मी सर, जस्तै अब बन्ने कानुन त कहिले बन्छ अब त्यसको कसैले ग्यारेन्टी लिन सकिँदैन, तर अहिले तपाईँहरूले प्राप्त गरेका अधिकारहरू जति छन् ती अधिकारहरूलाई प्रयोग गर्नु उपयोग गर्नु हो भने अबको कति समय लाग्ला तपाईँहरूले प्राप्त गरेको अधिकार र अहिलेको जुन समस्या छ ती समस्याहरूलाई समाधान गर्न कति समय लाग्ला तपाईँले केही अनुमान गर्न सक्नुभएको छ?
अब यस्तो छ, हामीलाई प्रष्ट रूपमा के छ भने यो 2082 वैशाखभरिमा हामीले सूचना जारी गर्ने होइन, त्यो हामीलाई प्रष्ट छ, अन्तिम पटकको लागि 35 दिने सूचना जारी गर्ने, त्यसपछि बाँकी रहेका जो पुराना चाहिँ सिस्टममा दर्ता हुन बाँकी रहेका निस्का नपाएकाहरूको लागि चाहिँ तपाईँको त्यसको 3 महिना पछाडिसम्म चाहिँ उहाँहरूलाई इन्ट्री गराउने, हरेक पालिकाले इन्ट्री गराउने, र अन्तिममा हाम्रो अब कार्यावधि भनेको 3 वर्षको दिएको छ होइन, यो 3 वर्षभरिमा चाहिँ हामीले कानुनले मिल्न दिने सार्वजनिक र सरकारी जग्गा बाहेक चाहिँ ती अड्किएका अधुरा अपुरा र दिन मिल्ने कुराहरूलाई चाहिँ जहाँसम्म यसलाई सकिन्छ भन्ने हाम्रो चाहिँ एउटा लक्ष्य छ।
अब यो सरकार फेरबदल भयो भने पनि तपाईँहरू चाहिँ फेरबदल नहुने कुराको ग्यारेन्टी चाहिँ भएको छ कि छैन? पहिले चाहिँ एकदमै यो सरकार बदलिने बित्तिकै तपाईँहरूको कमिटी नै विघटन भए जस्तो हुन्छ अनि अर्को नयाँ आउने, अब यो तपाईँहरूलाई चाहिँ अहिले चाहिँ कस्तो अधिकार प्राप्त भएको छ सर?
अनि अहिले चाहिँ तपाईँको सरकारको फेरबदलले यो आयोगलाई कुनै पनि असर नगर्ने भन्ने कुरामा चाहिँ
काम गर्न पूर्ण, तपाईँहरूको तिन वर्ष कार्यकाल पूर्ण रूपले काम गर्न प्राप्त अधिकार छ तपाईँहरूलाई?
छ, हामी त्यो कुरामा विश्वस्त पनि छौँ, किनभने यसले चाहिँ जो विगतमा राष्ट्रिय भूमि आयोग योभन्दा अगाडि थियो, त्योभन्दा अगाडि सुकुम्बासी समाधान आयोग थियो होइन, ती प्रकृतिमा चाहिँ के देखियो भने एउटा सरकार आउँछ अनि त्यो सरकार ढल्ने बित्तिकै फेरि चाहिँ त्यसलाई पुनर्गठन गर्ने प्रचलन नेपालमा चाहिँ विगतदेखि नै आइरहेको छ। चाहे तपाईँको प्रेम दाल, अर्जुन राई होइन, लीला छिटौलादेखि लिएर नै पहिला विगतका आयोगहरूबाट चाहिँ त्यो देखिन्छ। तर जहाँसम्म यसपालिको प्रसङ्ग छ र जुन अहिले विष्णु संसदले चाहिँ प्रष्ट रूपमा भनेको छ, हामीलाई चाहिँ करिबन यो तिन वर्षको कार्यकाल दिएको छ, कुनै जिल्लामा इनकेस केही फाइलहरू पेन्डिङ रहे, सकिएनन् तिन वर्षमा पुरा भएन भने त्यस्ता जिल्लाहरूमा चाहिँ अरू दुई वर्ष पनि अवधि थप गर्ने भन्ने छ। अब थप गर्ने कुराको छोडौँ, तर तिन वर्ष कार्यकालमा चाहिँ हामी यो समस्याको लागि चाहिँ र सुधारात्मक र रचनात्मक कामहरू गर्न सक्छौँ भन्ने हामीलाई चाहिँ विश्वास छ।
हस् लक्ष्मी सर, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गरिदिनुभयो र भूमि समस्या समाधान आयोगको तर्फबाट तपाईँले चाहिँ आफ्नो कुराहरू राखिदिनु भयो। राष्ट्रिय भूमि आयोगको विज्ञ सदस्यको रूपमा तपाईँले कार्यरत हुनुहुन्छ र जनताहरूले चाहेको समस्या अथवा जनताहरूको अपेक्षालाई तपाईँले सम्बोधन गरिदिनु भएको छ। तपाईँको कार्यकाल सफल रहोस् र जनताका अपेक्षाहरूलाई पुरा गर्न तपाईँहरू तल्लिन हुनुहोस् हाम्रो पनि कामना छ सर।
धन्यवाद।
हस् उहाँ हुनुहुन्थ्यो भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य लक्ष्मी आचार्य रेडियो भिजनसँग कुराकानी गर्दै। हस् त अहिलेलाई वृत्तमोड खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको फरक विषयको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुतता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।